नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2079 साल कार्तिक महिनाको 5 गते शनिबार, तदनुसार 2022 अक्टोबर 22 तारीक, नेपाल सम्वत 1142। गठबन्धनलाई अझ बलियो बनाउन आग्रह शीर्षक दिँदै गोर्खापत्रले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार बनाएको छ। सत्तारूढ़ गठबन्धनका नेताहरूले आसन्न निर्वाचनका लागि मात्र नभई आगामी 10-15 वर्षसम्मका लागि नै गठबन्धन आवश्यक रहेको बताउनु भएको छ। बुटवल र पोखरामा बेग्ला बेग्लै आयोजित लुम्बिनी र गण्डकी प्रदेश स्तरीय संयुक्त कार्यकर्ता प्रशिक्षण भेलामा उहाँहरूले यस्तो आवश्यकतामा जोड़ दिनुभएको हो। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली जनताको लामो त्याग र बलिदानबाट प्राप्त गणतन्त्र जोगाउन पाँच दलीय गठबन्धनलाई अझै बलियो बनाएर लैजानुपर्ने आवश्यकतामा जोड़ दिनुभयो। सभापति देउवाले गणतन्त्रलाई कमजोर बनाउने प्रयास अझै पनि भइरहेकाले प्रतिगमनकारी शक्तिलाई किनारा लगाउन पनि गठबन्धन आवश्यक रहेको बताउनुभयो। सभापति देउवाले गठबन्धनलाई अझै कसिलो बनाउँदै आपसमा केही शंका भए त्यसलाई हटाउँदै निर्वाचनमा जानु, भ्रम चिर्नु र गठबन्धनको विश्वासलाई टुक्रिन नदिन आवश्यक रहेको चर्चा गर्नुभयो। यसपटक टिकट नपाउँदैमा निराश नहुन पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुहुँदै सभापति देउवाले त्यसपछि पनि धेरै अवसर आउने भएकाले पार्टीले त्यसपछि पनि मूल्यांकन गर्ने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा बोल्नुहुँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका दलहरूबीच कुनै पनि अवस्थामा फाँटो आउनु हुँदैन भन्दै केही आशंका भए त्यसलाई तत्काल छिरेर निर्वाचनमा जानुपर्नेमा जोड़ दिनुभयो। उहाँले निर्वाचन जित्ने उद्देश्यले मात्र गठबन्धन नभएको बताउनुहुँदै गणतन्त्र र सिंगो व्यवस्था उल्ट्याउने प्रयास विरूद्ध गठबन्धन भएकाले यसको आवश्यकता धेरै वर्षसम्म रहिरहने स्पष्ट गर्नुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालको शान्ति स्थिरता र विकासका लागि गठबन्धन दलले बहुमत ल्याउनै पर्ने बताउँदै त्यो अवस्थामा मात्रै मुलुक प्रतिगमनकारीको दुर्घटनाबाट जोगिने बताउनुभयो। राष्ट्रिय जनमोर्चाका कार्यवाहक अध्यक्ष रश्मिराज नेपालीले संविधान छ्यात्न खोज्ने प्रतिगामी तत्व विरूद्ध गठबन्धन बनेको बताउँदै देशलाई परिवर्तनको दिशामा लैजाने हो भने गठबन्धनलाई अझै कसिलो बनाउनुपर्ने आवश्यकतामा जोड़ दिनुभयो। गठबन्धनलाई अझ बलियो बनाउन आग्रह शीर्षकमा गोर्खापत्रले प्राथमिकताका साथ समाचार बनाएको छ। सामाजिक सञ्जालमा चुनाव प्रचार तीव्र। संघ प्रदेशका 80 उम्मेद्वारले एक महिनामा फेसबुकलाई तिरे 11,295 डलर शीर्षक र उपशीर्षक दिँदै नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ। प्रतिनिधि सभा र प्रदेश सभाको 4 मंगिरमा हुने निर्वाचनको प्रचार प्रसारमा दल तथा उम्मेद्वारले सामाजिक सञ्जालको प्रयोग बढ़ाएका छन्। 2 देखि 31 असोजसम्म प्रतिनिधि सभा र प्रदेश सभाका 80 उम्मेद्वारले 11,295 डलर चुनावी प्रचारका लागि फेसबुकलाई तिरिसकेका छन्। निर्वाचन आयोगले चुनाव प्रचारमा सामाजिक सञ्जालको बढ़ीभन्दा बढ़ी प्रयोगमा जोड़ दिएका बेला दल उम्मेद्वार तथा समर्थकले विज्ञापनमा जोड़ दिएका हुन्। फेसबुक प्रचारमा 100 डलर खर्च गरेका उम्मेद्वार अर्को शीर्षक दिँदै नयाँ पत्रिका अगाडि लेख्छ। काठमाण्डु सातकी नेपाल समाजवादी पार्टीकी उम्मेद्वार मानुषी यमी भट्टराई, काठमाण्डु सातमै स्वतन्त्र उम्मेद्वार रामवीर मानन्धर, दाङ दुईमा माओवादी उम्मेद्वार रेखा शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाण्डु आठका उम्मेद्वार विराज भक्त श्रेष्ठ, ललितपुर दुईका लौरो चिन्हका उम्मेद्वार डाक्टर सुदिन साक्य, काभ्रे दुईमा वाम गठबन्धनका साझा उम्मेद्वार शिव प्रसाद हुमागाई, झापा दुईका कल चुनाव चिन्हका स्वतन्त्र उम्मेद्वार कुमार भट्टराई, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माओवादीबाट ललितपुर तीनकी उम्मेद्वार एवं ऊर्जा मन्त्री पम्फा भूषाल, मकवानपुर एकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, सुनसरी तीनमा एमालेकी भगवती चौधरी, कांग्रेसबाट पर्सा दुईका उम्मेद्वार अजय कुमार उम्मेद्वार चौरसिया, कपिल वस्तु एकका माओवादी उम्मेद्वार एवं पूर्व कृषि मन्त्री चक्रपाणी खनाल, दाङ तीनका कांग्रेस उम्मेद्वार दीपक गिरी, झापा एकबाट उम्मेद्वार कांग्रेस महामन्त्री विश्व प्रकाश शर्मा, कांग्रेस रूपन्देही पाँचका उम्मेद्वार भरत शाह र कांग्रेस चितवन दुईका उमेश श्रेष्ठ, कांग्रेस कपिल वस्तु दुई सुरेन्द्र राज आचार्य, काठमाण्डु एकका उम्मेद्वार राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, रासपा उम्मेद्वार पुकार बम, नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेल, एमालेबाट पाँच थर उम्मेद्वार एवं पूर्व मन्त्री बसन्त नेङवाङ, मकवानपुर दुईका एमाले उम्मेद्वार महेश बर्तौला, झापा पाँचमा स्वतन्त्र उम्मेद्वार युग पाठक, काठमाण्डु पाँचका कांग्रेस उम्मेद्वार प्रदीप पौडेल, गोर्खा दुईकी स्वतन्त्र उम्मेद्वार डाक्टर माधवी भट्ट, पर्सा एकका राप्रपा उम्मेद्वार किरणमान डंगोल, उहाँहरूले फेसबुक प्रचारमा $100 खर्च गर्नुभएको हो। सोशल मीडियाको प्रचार वैज्ञानिक र कम खर्चिलो, अर्को शीर्षक दिँदै नयाँ पत्रिका अगाडि लेख्छ, डिजिटल प्रवेश सुवेदीको भनाईलाई समावेश गरिएको छ, खर्चिलो र बढ़ी प्रभावकारी डिजिटल पब्लिसिटी ट्रेडिशनल भन्दा कम खर्चिलो र बढ़ी प्रभावकारी छ। यसमा फिजिकल मेटेरियल चाहिएन, प्रेसमा छाप्नु परेन, ठाउँ ठाउँमा लगेर झुण्ड्याउने टाँग्ने भित्ता फोहोर गर्नु परेन, वातावरणीय हिसाबले मैत्रीपूर्ण भयो। प्रवेश सुवेदी डिजिटल मीडिया अभियन्ता एवं जानकार, उहाँको भनाईलाई नयाँ पत्रिकाले समेटेको छ। सामाजिक सञ्जालमा चुनाव प्रचार तीव्र, संघ प्रदेशका 80 उम्मेद्वारले एक महिनामा फेसबुकलाई तिरे $11,295 शीर्षक र उपशीर्षक दिँदै मुख्य समाचार बनाएको छ। मेयरको लौरो दृष्टिविहीन कलाकारमाथि शीर्षकमा कान्तिपुरले मुख्य समाचार बनाएको छ। कार्यालय समय जस्तै हरेक बिहान 10 देखि बेलुका 5 बजेसम्म राजधानीको सुन्धारा आसपासमा सुनिने यस्ता लोकलय ठप्प भएको 5 दिन भयो। बटुवालाई गीत सुनाएर जीविकोपार्जन गर्दै दृष्टिविहीन कलाकारको हाजिरी अचेल काठमाण्डु महानगरपालिकाको गेटमा लाग्न थालेको छ। सड़क सुन्दर बनाउने भन्दै महानगरले उनीहरूका वाद्यवादन सामग्री समेत खोसी दिएको छ। बटुवालाई सुमधुर गीत सुनाउने कलाकारहरू महानगरलाई चर्का नारा सुनाउन बाध्य भएका छन्। आर्थिक परिवेश र राज्यको उपेक्षाले समाजबाट लखेटिएर सड़कमा पुगेका दृष्टिविहीन त्यहाँबाट पनि लखेटिएपछि कहाँ जाने? दृष्टिविहीन गायक अर्जुन बोहरा सोध्नुहुन्छ। श्रीमती र 6 वर्षीय छोरा सहित किर्तिपुरमा डेरा गर्दै आउनुभएका बोहराको गाउँ हुम्लामा पनि गरी खान पुग्ने जग्गा छैन, रोजगारी दिने कोही छैन, जीविकोपार्जनको जिम्मेवारी लिने राज्यको नीति छैन, अरू कोही नभए पनि सृष्टिले गला दिएको छ, ठूला मंचमा गाउन कसैले दिँदैन, सड़कमा गाउँछु वहाँ भन्नुहुन्छ। तर महानगरले तिम्रो कलाले सड़क प्रदूषित भयो भनेर लखेट्यो, गाछ बाँस नै खोस्यो, बाध्य भएर नाराबाजीमा उत्रिएका छौ। शुक्रबार मध्याह बाह्र बजे पनि चर्को घाममा भोको पेट लिएर बोहरासँगै 32 वर्षीय दृष्टिविहीन उपेन्द्र पासवान महानगरपालिका गेटमै व्हील चेयरमा अडेस लगाएर बसिरहनु भएको थियो। 7 दिन 20 भन्दा बढ़ी दृष्टिविहीन र अपाङ्गता भएका व्यक्तिहरू जम्मा भएका थिए। कलाकारलाई महानगर प्रहरीले धपाएन मात्रै उनीहरूका सामग्री पनि खोसिदिएको छ। बटुवाले दिएको 2-4 रूपियाँ जोडेर किनेका साउण्ड सिस्टमहरू नगर प्रहरीले खोसिदिएको छ। पासवान भन्नुहुन्छ, काठमाण्डुमा अगाडि गीत गाउँदै गरेको अवस्थामा मेरो पनि एउटा स्पीकर सेतो छड़ी र सहकारीमा रकम बचत गर्ने पासबुक समेत महानगरले जफत गरिदिएको छ। मेयरको लौरो दृष्टिविहीन कलाकारमाथि शीर्षक दिँदै कान्तिपुरले मुख्य समाचार बनाएको छ। कालो सूचीमा रहेका गुरूङको उम्मेद्वारी खारेज, यो शीर्षक हो नागरिकको अग्रपृष्ठको। सर्वोच्च अदालतले रूपन्देही दुईका उम्मेद्वार राजु गुरूङ कालो सूचीमा रहेको भन्दै उम्मेद्वारी कायम नहुने गरी निर्वाचन आयोगको निर्णय सदर गरेको छ। सर्वोच्च अदालतको यो आदेशसँगै गुरूङले अब चुनाव लड्न नपाउने हुनुभएको छ। न्यायाधीशहरू ईश्वर प्रसाद खतेउडा र कुमार रेग्मीको संयुक्त इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै उम्मेद्वारी नरहने गरी शुक्रबार आदेश गरेको हो। कानूनले तोकिदिएको कालो सूचीमा नाम समावेश रहेको सम्बन्धी अयोग्यता निवेदक गुरूङमा कायम रहेको देखिँदा निजले प्रतिनिधि सभा सदस्य परिषदको निर्वाचनमा उम्मेद्वार हुन पाउने अवस्था देखिएन। सर्वोच्चले भनेको छ कालो सूचीमा नाम कायम रहेका व्यक्तिले निर्वाचनमा उम्मेद्वार हुन नपाउने भएकाले निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन। असोज 30 भएको अल्पकालीन आदेशलाई निरन्तरता गरिरहनु परेन। कालो सूचीमा रहेका गुरूङको उम्मेद्वारी खारेज, यो शीर्षक हो नागरिकको अग्रपृष्ठको। मंगिर 22 भित्रै नतिजा अन्तिमसम्म नयाँ सरकार शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा समाचार छ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आउँदो मंगिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको नतिजा मंगिर 22 गते भित्र सार्वजनिक गरिसक्ने बताउनु भएको छ। गोर्खापत्र संस्थानले सुनसरीको इटहरीमा हिजो आयोजना गरेको निर्वाचन समाचार लेखन तथा बहुभाषा सन्देश सम्बन्धी अनुशिक्षण कार्यक्रमको उद्घाटनमा उहाँले निर्वाचन आयोगले निर्वाचनका सबै नतिजा सार्वजनिक गरी मंगिरभित्रै नयाँ सरकार गठनको बाटो खोलिदिने पनि स्पष्ट पार्नुभयो। प्रमुख आयुक्त थपलियाले यस पटकको निर्वाचनमा मौन अवधि नहुने पनि स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो विगतमा मौन अवधि तोकिएको समयमा भएका गतिविधिलाई आयोगले सूक्ष्म ढंगले अध्ययन गरेको छ। निर्वाचनलाई सो अवधिमा कुनै दल वा उम्मेद्वारले कुनै तरिकाले मतदातालाई प्रभाव पार्न खोजेमा उक्त दल वा उम्मेद्वारको उम्मेद्वारी समेत आयोगले रद्द गर्नेछ। निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न नउठाउन आग्रह गर्नुहुँदै उहाँले आचार संहिता उल्लंघन भए तत्काल कार्यवाही हुने बताउनुभयो। भित्रै नतिजा अन्तिमसम्म नयाँ सरकार गोर्खापत्रको अग्रपृष्ठमा समाचार छ। निर्वाचन क्षेत्र अनुसार खर्च सीमा फरक फरक, यो शीर्षकको अन्नपूर्णको अग्रपृष्ठको। निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेद्वारको खर्च सीमा फरक फरक तोकेको छ। यसपटक भूगोलको बनोट, मतदाताको अनुपात र मतदान केन्द्रको संख्याका आधारमा खर्च सीमा निर्धारण गरिएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो। 2074 सालको प्रतिनिधि सभाको निर्वाचनमा देशभरका प्रत्यक्षतर्फका उम्मेद्वारका लागि चुनावी खर्चको सीमा समान थियो। त्यति बेला प्रत्यक्षतर्फका उम्मेद्वारका लागि 25 लाखसम्म निर्वाचन खर्च गर्ने सीमा राखिएको थियो। अहिले एउटै जिल्लाभित्रका फरक निर्वाचन क्षेत्रमा फरक खर्च सीमा राखिएको छ। यो निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ 25 लाखसम्म खर्च गर्न पाउने 27 लाखसम्म 17, 29 लाखसम्म 65, 31 लाखसम्म 52 र 33 लाखसम्म खर्च गर्न पाउने 26 निर्वाचन क्षेत्र आयोगले तोकिदिएको छ। प्रदेशसभातर्फ भने 15 लाखदेखि 23 लाखसम्म खर्च निर्धारण गरिएको आयोगले जनाएको छ। आयोगका प्रवक्ता गुरूप्रसाद बागलेका अनुसार 2074 निर्वाचनमा प्रदेशसभा तथा प्रतिनिधि सभा सदस्यका लागि क्रमशः 15 लाख र 25 लाख तोकिएको थियो। निर्वाचन क्षेत्र अनुसार खर्च सीमा फरक फरक, अन्नपूर्णको अग्रपृष्ठमा समाचार छ। नेपालले अनुकूलन र क्षतिपूर्तिको मुद्दा उठाउने शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा समाचार छ। जलवायु परिवर्तन सम्बन्धी पक्ष राष्ट्रहरूको 27 सम्मेलनको 27 नेपालले अनुकूलन र क्षतिपूर्ति दुवै विषयलाई उठाउने भएको छ। बढ़दै गएको पृथ्वीको तापमानलाई कसरी रोक्ने भन्ने मुख्य उद्देश्य सहित इजिप्टको साम एल शेख शहरमा कार्तिक 20 मंगिर 2 गतेसम्म हुने सम्मेलनमा नेपालले ती विषय उठाउने भएको हो। खनिज इन्धन तथा कोइलाको प्रयोगले पृथ्वीको तापक्रम बढ़दै गएको बताइएको छ। वातावरण पत्रकार समूहद्वारा कोप 27 बारे हिजो आयोजित कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका उपसचिव नरेश शर्माले सम्मेलनमा उठाउने विषयबारे सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभयो। जलवायु परिवर्तनका कारण हुने अतिवृष्टिबाट उत्पन्न समस्याको प्रभाव मुलुकका ठूला भूभाग र जनसंख्यामा देखिन थालेकाले सम्मेलनमा नेपालले अनुकूलन र क्षतिपूर्ति दुवै विषयलाई उठाउनुपर्ने देखिएको उहाँले स्पष्ट पार्नुभयो। नेपालले अनुकूलन र क्षतिपूर्तिको मुद्दा उठाउने यो समाचार छ गोर्खापत्रको अग्रपृष्ठमा। कक्षा 12 नतिजामा 15,000 विद्यार्थीले दिए रिटोटलिङको निवेदन शीर्षक दिँदै नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार बनाएको छ। 35 भन्दा कम अंक ल्याउनेलाई नन ग्रेडिङ एनजीको व्यवस्था गरेपछि यस वर्ष कक्षा 12 नतिजा रिटोटलिङ पुनर्योगका लागि 15,000 विद्यार्थीले निवेदन दिएका छन्। रिटोटलिङका लागि गरिएको यो निवेदन विगतका वर्षहरूको तुलनामा तेब्बर हो। विगतमा 35 भन्दा कम अंक ल्याउनेलाई पनि ई ग्रेडमा राखेर पास गराइन्थ्यो, तर यस वर्षदेखि 35 अंक भन्दा बढ़ी अर्थात डी ग्रेडसम्म ल्याउनेलाई मात्रै पासको मान्यता दिने व्यवस्था गरेसँगै रिटोटलिङ माग गर्ने विद्यार्थीको संख्या बढ़ेको हो। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले यस वर्ष रिटोटलिङका लागि निवेदन दिएका 15,000 मध्ये अधिकांश विद्यार्थी तीन विषयमा नन ग्रेडिङ आउने रहेको बताउनुभयो। सबैभन्दा बढ़ी साइन्सका विषयमा झण्डै 4,000 निवेदन परेका छन्, जसमा फिजिक्स र केमिस्ट्रीमा धेरै छन्। शर्माका अनुसार तीन विषयमा एनजी हुनेहरूले अर्को पटक सबै विषयको जाँच दिनुपर्ने र दुई विषयसम्ममा एनजी हुनेले भने मौका पाउँछन्। अघिल्ला वर्षहरूमा 5,000 हाराहारीमा रिटोटलिङको निवेदन पर्ने गरेको बोर्डको तथ्याङ्क छ। कक्षा 12 नतिजामा 15,000 विद्यार्थीले दिए रिटोटलिङको निवेदन शीर्षक दिँदै नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर बनाएको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर जाने बल्का एसएमएस, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडी नीति, CUG नेटवर्क अनि आहा कति रमाइलो एनडीटीभी, बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब बाँकी प्रसंग छोटकरीमा, आज सफाई भोलि उस्तै गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। बागमती नदी सफाई कार्य हिँड्दैछ, पाइला मेट्दैछ भन्ने भनाईसँग मिल्दो जुल्दो छ। एक महिना अघि बागमतीमा सफाई गरिएको ठाउँमा फेरि जस्ताको त्यस्तै फोहोर हुने गरेको छ। जनचेतना अभिवृद्धि नभएसम्म बागमतीको सफाई सम्भव छैन भने निर्मल पानीमा नीलो आकाश हेर्ने उपत्यकावासीको सपना साकार हुन नसक्ने बागमती सरसफाई अभियानको लामो अनुभवले देखाएको छ। मुख्य रूपले जनचेतनाको अभाव र घटोलमा नै फोहोरको व्यवस्थापन हुन नसक्दा बागमती सफाईका क्रममा आशातीत सफलता हासिल हुन नसकेको बागमती सफाई अभियन्ताको अनुभव छ। बागमती सरसफाई अभियानको 493 हप्ता सम्पन्न भइसकेको छ। 2070 जेठ 5 गतेदेखि बागमती सफाई अभियान शुरू भएको थियो। बागमती सफाई अभियानका मुख्य योजनाकार तथा पूर्व मुख्य सचिव लीलामणि पौड्यालले बागमती लगायतका नदी नालामा फोहोर नफाल्न मानिसको आनी बानी र चेतनामा सुधार हुनुपर्ने बताउँदै सफाई अभियन्ताको प्रयासले मात्र मानिसको आनी बानीमा सुधार नहुने र त्यसका लागि सबै निकायको सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार अहिलेसम्म बागमतीबाट 20,000 मेट्रिक टन फोहोर निकालिएको छ। आज सफाई भोलि उस्तै गोर्खापत्रको अग्रपृष्ठमा समाचार छ। बाह्य क्षेत्रमा परेको दबावबाट माथि उठ्दै अर्थतन्त्र शीर्षक दिँदै नयाँ पत्रिकाले अर्थपृष्ठमा समाचार बनाएको छ। विगत एक वर्षदेखि नेपाली अर्थतन्त्रको बाह्य क्षेत्रमा परेको दबावबाट अहिले भने सुधारतर्फ अघि बढ़ेको संकेत देखिएको छ। उच्च मात्रामा बढ़दो आयात, शोधान्तर घाटा, घट्दो विदेशी मुद्रा संचिति, घट्दो रेमिट्यान्स लगायतका कारण पछिल्लो एक वर्षदेखि अर्थतन्त्र तथा बाह्य क्षेत्र दबावमा थियो, तर चालू आर्थिक वर्ष 2079-80 भदौसम्म आउँदा भने अर्थतन्त्रमा सुधारको संकेत थालेको छ। राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक भदौसम्मको प्रतिवेदनले यसको पुष्टि गरेको छ। भदौसम्म आउँदा रेमिट्यान्स आप्रवाह 19.8% डलरमा 11.3% बढ़ेको छ। बाह्य क्षेत्रमा परेको दबावबाट माथि उठ्दै अर्थतन्त्र नयाँ पत्रिकाको अर्थपृष्ठमा समाचार छ। निर्वाचनको सम्मुखमा चर्कियो महँगी शीर्षकमा अन्नपूर्णको अर्थपृष्ठमा समाचार छ। निर्वाचनको सम्मुखमा महँगी आकाशिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौसम्मको तथ्याङ्क अनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति 8.5 6.4% छ। गत वर्षको सोही महिनामा 3.49% मात्रै थियो। एकातर्फ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारणले एकै वर्षको अन्तरमा महँगी चुलिएको छ। अर्कातर्फ प्रदेश र प्रतिनिधि सभा निर्वाचनले कृत्रिम महँगी बढ़ेर मुद्रास्फीति दोहोरो अंकमा पुग्न सक्ने अर्थविदको अनुमान छ। फलफूल, घिउ तथा तेल, रेस्टुरेन्ट तथा होटल, मदिराजन्य पेय पदार्थ र तरकारीको मूल्य आकाशिदा महँगी बढ़ेको राष्ट्र ब्याङ्कका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डाक्टर प्रकाश कुमार श्रेष्ठले बताउनुभयो। निर्वाचनको सम्मुखमा चर्कियो महँगी, अन्नपूर्णको अर्थ पृष्ठमा समाचार छ। विदेशी मुद्रा संचित दबावमै शीर्षकमा गोर्खापत्रको अर्थ पृष्ठमा समाचार छ। यस्तै विदेशकै भरमा तिहार शीर्षक दिँदै गोर्खापत्रको अर्थ पृष्ठमै अर्को समाचार छ। तिहारको महत्वपूर्ण दिन भाइटीका आउन 6 दिन बाँकी रहँदा राजधानीको बजारमा चहल पहल भत्तै बढ़ेको छ। काठमाण्डुको इन्द्रचोक, भोटाहिटी, असन, महाबौद्ध, नयाँ सड़क, बानेश्वर, ललितपुरको लगनखेल, मंगल बजार, जावलाखेल लगायतका व्यापारिक केन्द्रमा भाइटिकामा चाहिने सामान बेच्ने र किन्नेको चहल पहल भत्तै बढ़ेको हो। तिहारका सामान किन्नेको भीड़ बढ़ेसँगै सामानको मूल्य पनि बढ़ेको ग्राहकको गुनासो छ। तिहारमा विशेष गरी लक्ष्मी पूजा गर्दा चाहिने दियो तथा पाला, भाई मसला, ओखर, ढाका टोपी, झिलिमिली बत्तीको कारोबार हुन्छ। 2.5 अर्बको भाई मसला आयात अर्को शीर्षकमा गोर्खापत्र अगाडि लेख्छ। तिहारमा आवश्यक पर्ने भाई मसलाको आयात 2.5 अर्ब रूपियाँको हुने गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2078-79 2.5483,39,000 रूपियाँको तिहारलाई लक्षित सामान आयात भएको थियो। तिहारमा बढ़ी खपत हुने नरिवल, काजु, सुकमेल, ल्वाङ, छोकडा, पेस्ता, किसमिस, बदाम, ओखर, मिश्री लगायतका अन्य सामान आयात हुने गरेको छ। विदेशकै भरमा तिहार गोर्खापत्रको अर्थ पृष्ठमा समाचार छ। आयात प्रतिबन्धकै बेला घटिरह्यो विदेशी मुद्रा संचित शीर्षकमा कान्तिपुरको अर्थ पृष्ठमा समाचार छ। विदेशी मुद्रा संचित घटेको भन्दै सरकारले 300 अमेरिकी डलर भन्दा माथिका मोबाइल, कार, जीप, भ्यान, 150 सीसी माथिका मोटरसाइकल तथा विदेशी तयारी मदिरा आयातमा प्रतिबन्ध लगाएको छ। सरकारले पटक पटक म्याद थप्दै आयात प्रतिबन्धलाई मंगिर मसान्तसम्म कायम गरेको छ। वैशाख 14 यी वस्तुको आयात प्रतिबन्ध रहिरहे पनि विदेशी मुद्रा संचित घट्ने क्रममा भने सुधार देखिएको छैन। 2 महिनामै 26.64 अर्ब रूपियाँ बराबर विदेशी मुद्रा संचित घटेको नेपाल राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय विवरणले देखाउँछ। आयात प्रतिबन्धकै बेला घटिरह्यो विदेशी मुद्रा संचित शीर्षकमा कान्तिपुरको अर्थ पृष्ठमा समाचार छ। हवाई सुरक्षा अध्ययन गर्न अमेरिकी प्रतिनिधि नेपालमा शीर्षकमा नयाँ पत्रिकाको अर्थपृष्ठमा समाचार छ। नेपालको हवाई सुरक्षा बारे अध्ययन गर्न अमेरिकी नागरिक उड्डयन नियामक निकायका प्रतिनिधि नेपाल आएका छन्। नेपाल र अमेरिका बीच द्विपक्षीय हवाई सम्झौताको तयारी भइरहेका बेला अमेरिकी प्रतिनिधि आएका हुन्। अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रेशनका प्रतिनिधिले बिहिबार काठमाण्डौ आउने बित्तिकै छलफल शुरू गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्रतिनिधिले बिहिबार प्राधिकरणको फ्लाइट सेफ्टी विभागका कर्मचारीहरूसँग छलफल गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ नेरौलाले बताउनुभयो। वहाँले नेपालको समग्र हवाई सुरक्षा र हवाई सञ्जाल विस्तारका विषयमा अध्ययन तथा छलफल गर्ने कार्यक्रम रहेको छ। वहाँले भन्नुभयो, नियामक निकायसँग हवाई सुरक्षाका विषयमा छलफल गर्नुका साथै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओको अडिट रिपोर्ट पनि अध्ययन गर्नेछन्। हवाई सुरक्षा अध्ययन गर्न अमेरिकी प्रतिनिधि नेपालमा नयाँ पत्रिकाको अर्थ पृष्ठमा समाचार छ। हुम्लाका रैथाने उत्पादन अब काठमाण्डौमा कान्तिपुरको अर्थ पृष्ठमा समाचार छ। हुम्लाको रैथाने उत्पादन अब काठमाण्डौमै पाइने भएको छ। हुम्लाको सिमकोट गाउँपालिका आसपासमा उत्पादित रैथाने उत्पादनको बजारीकरण र किसानको जीवनस्तर उकास्न गाउँपालिकाले सिमी, फापर, छिनो, कागुनो लगायत उत्पादन किन्न लागेको हो। किसानसँग किनिने ती उत्पादन गाउँपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई बेच्नेछ। त्यसपछि खाद्यले ब्रान्डिङ गरेर उपत्यकामा बिक्री गरिदिने जनाएको छ। रैथाने उत्पादन खरिद बिक्री सम्बन्धमा बिहिबार दुई पक्षबीच सम्झौता समेत भइसकेको छ। हुम्लाको रैथाने उत्पादन अब काठमाण्डुमा। कान्तिपुरको अर्थपृष्ठमा समाचार छ। मुलुक 23 अर्ब 68 करोड़ले शोधान्तर घाटामा शीर्षकमा समाचार छ। राजधानीमा त्यसै गरी बायोमास संकलनले वन विनाश शीर्षकमा अन्नपूर्णको अर्थपृष्ठमा समाचार छ। वन स्रोतमा आधारित बायोमासलाई इन्धनका रूपमा परिणत गर्दा यसले जलवायुमा नकारात्मक असर पारिरहेको विज्ञले औल्याएका छन्। साथै वन विनाश जैविक विविधता नष्ट गर्ने र वनमा आश्रित समुदायको वन अधिकार समेत कुण्ठित पार्ने बताइएको छ। अन्तर्राष्ट्रिय बायोमास एक्सन दिवसका अवसरमा हिजो आयोजित कार्यक्रममा अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय जन ओकालत मंच नेपाल नाफानका पूर्व अध्यक्ष एवं वातावरणविद भोला भट्टराईले उक्त कुरा बताउनु भएको हो। बायोमास संकलनले वन विनाश शीर्षक दिँदै अन्नपूर्णको अर्थपृष्ठमा समाचार छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।